के तपाईँ एउटा राजकीय घरानाको व्यक्तिको जन्म कुनै एउटा गाउँ या त एउटा असुविधायुक्त ठाउँ र एक अपहेलित रूपमा भएको कुरालाई कल्पना गर्न सक्नुहुन्छ? पक्कै पनि एउटा राजकीय घरानाको बारेमा यस्तो कुरा कल्पना गर्न हाम्रो निम्ति कठिन हुन्छ र यो उनीहरूको निम्ति यो सम्भव पनि छैन, किनकि हामी यो थाहा गर्दछौँ जब एउटा राजा कुनै ठाउँबाट अर्को ठाउँमा सवारी हुन्छन् त्यहाँ विभिन्न किसिमका तयारी हुन्छन्। उनको निम्ति सबैभन्दा असल सुविधायुक्त ठाउँ तयारी गरिन्छन् र राजकीय घटनाबाट आउन लागेको बच्चाको निम्ति त्यसरी नै त्यस बच्चाको निम्ति पनि विभिन्न कुराहरू तयारी गरिएको हुन्छ। सायद सबैभन्दा प्रख्यात अस्पतालमा भर्ना गरिन्छ होला, एक असल डाक्टर नियुक्त गरिन्छ होला कि अनुभवी व्यक्तिहरू र त्यस बच्चालाई स्वागत गर्नको निम्ति धेरै मानिसहरू सायद त्यहाँ उपस्थित पनि हुन्छन् होला र स्वागतको निम्ति धेरै तामझामहरू हुन्छन् होला। सायद त्यहाँ बधाईको कार्यक्रमहरू हुनसक्छन्, त्यहाँ पत्र पत्रिकामा ती बालकको जन्मको बारेमा छापिन्छ होला, अहिले यस्तो भन्यो भने सामाजिक सञ्जाल त्यसले तताउँछ होला। तर त्यहाँ एकजना जो राजाहरूका राजा र प्रभुहरूका प्रभु र सारा सृष्टिका ज्येष्ठ जो परमेश्वरको पुत्र एक राजा उद्धारकर्ता भइकन आउनुहुँदा कि उहाँको निम्ति त्यहाँ एउटा पौवामा पनि ठाउँ थिएन, उहाँको जन्मको बारेमा कुनै समाचार बनाइएन। तर त्यहाँ स्वर्गदूतहरूले एक नगण्य मानिस गोठालाहरूलाई उहाँको जन्मको बारेमा सुनाए। आउनुहोस् हामी आज उनै राजाको बारेमा हामी लुका सुसमाचार दुई अध्यायबाट हामी हेर्नेछौँ। कृपया मसँगै तपाईँहरूले लुका दुई अध्यायको एकदेखि बिस पदसम्म आफ्नो बाइबलमा निकाल्नुहोला। लुका, म आशा गर्दछु तपाईँहरूले यो खण्डलाई पाउनुभएको छ, यो नयाँ करारमा पर्दछ। यदि मैले प्रयोग गरिरहेकै जस्तो बाइबल प्रयोग गर्दै हुनुहुन्छ भने पृष्ठ 1399 पाउनुहुनेछ। लुका दुई अध्यायको एकदेखि बिस पदसम्म म हामी सबैजनाको निम्ति पाठ गरिदिनेछु। ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। कुरेनिया सिरियाका हाकिम हुँदा यो पहिलोपल्टको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेतलेहेम भन्ने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। पद आठ, त्यही इलाकामा गोठालाहरू थिए त्यसले जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतहरूले तिनीहरूलाई भने, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले भेरेको र डुडमा सुताइराखेको भेटाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए तब गोठालाहरूले आपसमा भने, आऊ हामी बेतलेहेमसम्म जाउँ र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौँ। तिनीहरू आतुरीसँग गए र मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डुटमा सुतिरहेका भेटाए। जब तिनीहरूले यो देखे तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनमा राखिन्। जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। आमेन। हामी यो 20 पदबाट विशेष एउटा कुरालाई हामी हेर्नेछौँ, जसलाई हामी मुख्य विचार पनि भन्नेछौँ, जसलाई तपाईँले आफ्नो बुलेटिनको अन्तिम पृष्ठमा टिप्न सक्नुहुनेछ कि मुक्तिदाता यीशु ख्रीष्टको जन्म भएको छ। मुक्तिदाता यीशु ख्रीष्टको जन्म भएको छ र यस मुख्य विचारभित्र हामी दुईवटा कुरालाई हेर्नेछौँ। त्यसो भए यीशु ख्रीष्टको जन्म कहाँ भएको छ? सुन, हामी यो प्रश्नको जवाब पद एकदेखि सातसम्म हेर्नेछौँ भने उहाँ किन आउनुभयो, हामी उहाँको कामको बारेमा हेर्नेछौँ। हामीलाई थाहा छ कि यीशु ख्रीष्टको जन्म एक अलौकिक रूपमा भएको थियो। उहाँ पवित्र आत्माद्वारा कन्या मरियमको कोखबाट जन्मिनु भएको थियो। उहाँको जन्म मानव इतिहासमा कहिल्यै नदोहोरिने गरी एकपल्ट सदाको निम्ति भएको थियो र उहाँको जन्म आकस्मिक रूपले भएको पनि होइन कि उहाँको जन्मको बारे मानिसको पतन हुनुभन्दा अगाडि नै उहाँले के भन्थ्यो, यो योजना थियो। र जब मानिसको पतन भयो उद्धारको निम्ति, जब परमेश्वरले घोषणा गर्नुभयो त्यही बेला नै आफ्नो पुत्र दिने परमेश्वरले प्रतिज्ञा गर्नुभयो, जुन हामी उत्पत्ति 3:15 हामी पाउँदछौँ। र यीशुको जन्मको बारेमा मात्रै परमेश्वरले तब उद्धारकको एउटा प्रतिज्ञा मात्रै गर्नुहुन्न, तर उहाँले अगमवक्ताहरूद्वारा कि उहाँको पुत्र कहाँ जन्मिनुहुनेछ भनेर पनि पहिले नै उहाँले अगमबानी गरिसक्नु भएको थियो, उहाँले पहिला नै बताइसक्नु भएको थियो। हाम्रो परमेश्वर कि उहाँ प्रतिज्ञा गर्नुहुने परमेश्वर मात्र हुनुहुन्न, उहाँ आफ्नो प्रतिज्ञालाई पुरा गर्नुहुने परमेश्वर पनि हुनुहुन्छ। उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ, उहाँ सार्वभौमिक परमेश्वर हुनुहुन्छ। जस्तो उहाँले आफ्नो प्रतिज्ञा पुरा गर्न उहाँको सार्वभौमिक इच्छामा विभिन्न परिस्थितिहरूलाई प्रयोग गर्नुहुन्छ, यहाँ परमेश्वरले पनि यीशु ख्रीष्टको जन्म पुर्याउन जुन ठाउँमा जन्मिनु पर्ने हो त्यस ठाउँमा गएर जन्मिनको निम्ति उहाँले एक सम्राटलाई प्रयोग गर्नुभएको छ। त्यसकारण पद 1 हेर्नुहोस् न, पद 1 यसरी सुरु हुन्छ, ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। पद कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलोपल्टको जनगणना थियो कि कैसर अगस्टस रोमी साम्राज्यको एउटा सम्राट थिए, शासक थिए, जसले 31 BCदेखि 14 ADसम्म रोमी साम्राज्यमा शासन गरेका थिए। यहाँ जब हामी कैसर देख्छौँ कि यो उनको नाम नभएर यो उनको एउटा पदवी हो जसको अर्थ सम्राट हुन्छ। तिनले आफ्नो सारा साम्राज्यमा जनगणना गर्नको निम्ति उनले हुकुम गरे, उनले उर्दी गरे। जब उनले यो हुकुम उर्दी गरे त्यस समयमा कुरेनियस चाहिँ सिरियाका हाकिम भएको हामी यहाँ पद 2 देख्दछौँ कि यस सम्राटको उर्दी अनुसार सबै मानिसहरू आफ्ना ठाउँमा के गर्न गए, आफ्नो नाउँ दर्ता गर्न गए, आफ्नो सहरमा आफ्नो ठाउँमा उनीहरू फर्के। र यही उर्दी अनुसार पद 4 हामी देख्छौँ कि योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेतलेहम भन्ने दाउदको सहरमा गए। किन उनी त्यहाँ गए? किनकि तिनी दाउदका कुटुम्ब र वंशका थिए। यहाँ हामी देख्छौँ कि गालिलदेखि उनी यहुदियाको बेतलेहम सहरमा गएको हामी देख्दछौँ। र जब योसेफ गालिलबाट बेतलेहमतिर गए उनले आफूसँग मगनी भएको मरियमलाई पनि साथमा नै लिएर गएको हामी देख्छौँ। र यहाँ विशेष हामी देख्छौँ कि बेतलेहमलाई दाउदको सहर भनेर यहाँ भनिएको छ। किन? किनकि धेरै वर्ष पहिले बेथलेहेममा दाउद के गरेका थिए, त्यहाँ जन्मेका थिए र उनले इजरायलमा 40 वर्षसम्म शासन गरेका थिए। त्यसकारण त्यसलाई दाउदको सहर भनिएको हो। र योसेफ पनि आफ्नो नाउँ दर्ता गर्नलाई गालिलदेखि बेथलेहेमसम्म उनले यात्रा गरेको छ। गालिल जुन ठाउँमा उनले बसिरहेका थियो, जुन चाहिँ नर्थ इजरायलमा पर्दछ भने, जुन बेथलेहेम चाहिँ साउदर्न इजरायलमा पर्दछ, र यो दुईवटा जुन उनको यात्राको दूरी त्यति छोटो भने थिएन र उनको यो यात्रा त्यति सहज पनि थिएन। यो लगभग 70-100 माइलको थियो र यो किलोमिटरमा हेर्ने भने 140-160 किलोमिटरको दूरीको यात्रा हो। यो यात्रा त्यति सहज थिएन। सायद योसेफको निम्ति यो यात्रा अलिक सहज थियो होला, तर विचार गर्नुहोस् न, योसेफले आफूसँग मगनी भएको मरियमलाई पनि साथमा लिएर गएको छ। र यहाँनिर हेर्नुहोस् त, पद पाँचको अन्तिम र मरियमको अवस्था कस्तो छ, जुन हामी अगाडि पनि हेरिसकेका छौँ। यहाँ हामीलाई स्पष्ट हुन्छ कि मरियम गर्भवती थिइन्। एकपटक यो कुरालाई कल्पना गर्नुहोस् न कि गर्भवती अवस्थामा यति लामो यात्रा, यति चुनौतीपूर्ण यात्रा गरेर गालिलेदेखि बेथलेहेमसम्म उनले यात्रा गरेका छन्। र हामीलाई थाहा छ कि मरियम कसरी गर्भवती भइन्। उनी कुनै परपुरुषसँगको सहवासद्वारा गर्भवती भएकी थिइनन्। उनीमाथि परमेश्वरको कृपा रहेको थियो र पवित्र आत्माद्वारा उनी गर्भवती भएकी थिइन्, जुन हामी अगाडिको खण्डहरूमा पनि हामीले हेरिसकेका छौँ। र मरियम योसेफसँग मगनी भइसकेको थियो र जब योसेफले कि मरियम गर्भवती भएकी थाहा पाएर उनलाई शर्ममा नपार्ने इच्छा गरेर गुप्तमा नै उनलाई के गरेका थिए, त्याग्ने इच्छा पनि उनले गरेका थिए। तर जब उनले त्यो इच्छा गरे, तर परमेश्वरको दूतले सपनामा आएर योसेफलाई यसरी भने, तब उनले यो कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराउ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ यीशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। कि मरियमको खोकमा भएको बालक कि उहाँका मानिसहरूको पापबाट बचाउने परमेश्वरबाट आउँदै गर्नुभएको बालक थिए र पवित्र आत्माद्वारा उनी गर्भवती थिइन्। र जब हामी यहाँ देख्छौँ कि पद छमा हामी विचार गर्छौँ भने, जब उनीहरू बेथलेहेममा थिए, त्यही समयमा कि बच्चा जन्मिने समय आएको। र पद छ र सातले हेर्नुहोस् न कि त्यही तब बेथलेहेममै भएको बेला मरियमको बालक जन्माउने बेला भयो। तिनले आफ्नो जेठो छोरा जन्माइन् र उहाँलाई लुगाले बेरेर डुँटमा राखिन्, किनभने तिनीहरूका निम्ति पाउमा ठाउँ थिएन। यहाँ लुगाले हामीलाई स्पष्टसँग यो बताउँछन् कि मरियमले आफ्नो जेठो छोरा जन्माइन्। यसको अर्थ कि मरियमले यसो ख्रिस्ट पछि अरू पनि योसेफसँग अरू पनि सन्तानहरू जन्माए। त्यहाँ एउटा यस्तो शिक्षा छ जुन झुटो शिक्षा छ, जसले कि मरियमले केवल यसो ख्रिस्ट मात्रै जन्माए, त्यसपछि कि मरियम सदाको निम्ति बाँचुन्जेल उनी कन्या नै रहे भनेर सिकाउने शिक्षाहरू पनि छन्, जुन चाहिँ वचन विपरीत छ। त्यो झुटो शिक्षा हो, किनकि मत्ती 12:46 पनि यसरी भन्दछ कि यसले स्पष्ट बताउँछ कि यीशुको अरू भाइ बहिनीहरू पनि थिए। मत्ती 12:46 यसरी भन्दछ, यीशु भिडहरूसँग बोलिरहनु भएको बेला उहाँका आमा र भाइहरू बाहिर खडा थिए र उहाँसँग कुरा गर्न चाहन्थे। स्पष्टसँग यसले बताउँदछ र हामी यहाँ देख्दछौँ कि बालक जन्मिएको छ र बालकको अवस्थालाई हेर्नुहोस् न, कि बालकलाई जन्माएर लुगाले बेरेर डुँडमा राखिन्। किन? किनभने त्यहाँ उनीहरूको निम्ति पौवामा पनि ठाउँ थिएन। मलाई लाग्छ यहाँहरू धेरैजना यो पाटी पौवासँग परिचित हुनुहुन्छ होला। यो एउटा यस्तो ठाउँ हो जहाँ यात्रीहरू बास बस्ने ठाउँ हो। अहिलेको सन्दर्भमा हामीले भन्ने भयो भने यो एउटा होटल जस्तो थियो, बासस्थान जस्तो थियो कि यात्रीहरू बस्नको निम्ति। तर उनीहरूले त्यो ठाउँ किन पाएन? उनीहरूको निम्ति त्यहाँ ठाउँ थिएन किनकि सायद कि अरू मानिसहरू पनि त्यहाँ आफ्नो नाउँ दर्ता गर्न गएको कारण सबैले त्यो ठाउँलाई उनीहरूले ओगटेका थिए, त्यसकारण उनीहरूको निम्ति त्यहाँ ठाउँ थिएन। तर विचार गर्नुहोस् न, यहाँ लुकाले हामीलाई मरियमले बालक कहाँ जन्माइन्थ त्यसो भए भन्ने कुरा हामीले स्पष्ट बताउँदैन। तर यहाँ हामी यो आकलन गर्न सक्छौँ कि बालक जन्मेर उनले कहाँ राखेका छन् भन्ने कुरा चाहिँ हामीलाई यहाँ स्पष्ट बताएको छ कि उनले के गरेको छ, लुगाले बेरेर ढुँटमा राखेका छन्। र यहाँबाट हामी यो भन्न सक्छौँ कि ती पौवाहरूभन्दा पर रहेको गोठतिर सायद गोठमा उनले बच्चा जन्माइन् होला। र मलाई लाग्छ डुँडसँग पनि तपाईँहरू अपरिचित हुनुहुन्न जस्तो लाग्छ। डुँड एउटा कि जनावरलाई दाना पानी दिने एउटा के हो, सामग्री हो। सो त्यो ठाउँमा एउटा डुँडमा कि बालकलाई राखिएको छ। यहाँ विचार गर्नुहोस् न, जो राजाहरूका राजा, प्रभुहरूका प्रभु र सारा ब्रह्माण्डका सृष्टिकर्ता, कि जब मानिसहरूको उद्धार गर्नको निम्ति जब उहाँ एक बालक भएर आउनुभयो, उहाँ कुनै पनि राजमहलमा एउटा नामी हस्पिटलमा जन्मिनु भएन। उहाँको जन्मको निम्ति यहाँ कुनै बढाइ भएको छैन। यहाँ उहाँको जन्मको निम्ति मानिसहरू भेला भएको छैनन्। र यो मोमेन्टलाई तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि येशु ख्रिस्ट साँच्ची नै अरू साधारण बालक जस्तै जन्मिनु भएको थियो, किनकि उहाँलाई यहाँ लुगाले बेरिएको छ र ढुँडमा राखिएको छ। हामी यो यहाँबाट यो थाहा गर्न सक्छौँ कि मरियम वास्तवमै प्रसव वेदनाको सामना गरेर गइन्। कि उनीहरूको यो अवस्थालाई तपाईँ कल्पना गर्नुहोस् न, उनीहरूको साथमा कोही पनि छैनन्, न त उनीहरू अनुभवी नै छन्। उनीहरू भर्खरै के छ, मगनी मात्र भएको छ। उनीहरूको साथमा न कुनै डक्टर छ, नर्स छ, न त अरू व्यक्तिहरू नै छन्। त्यस्तो अवस्थामा जो परमेश्वरको पुत्र येशू ख्रिस्ट एक बालकको रूपमा मानव भई यस पृथ्वीमा जन्मिनु भयो, तर उहाँ कहाँ जन्मिनु भयो कि बेथलेहेममा जन्मिनु भयो। यहाँ लुकाले हामीलाई बताएको घटना यो कुनै काल्पनिक, यो दन्त्य कथा होइन, यो वास्तविक घटना हो। किनकि यहाँ बताएको ठाउँ, समय, जुन शासन गर्ने व्यक्ति, यो सबै ऐतिहासिक रूपमा तथ्यपूर्वक छ। येशू ख्रिस्टको जन्म एक साधारण बालकको रूपमा भएको थियो। येशू ख्रिस्टको जन्म बेथलेहममै हुनेछ भने पहिले नै मिका अगमवक्ताले अगमबानी गरिसकेका थिए, र यहाँ आएर उनले गरेका अगमबानी के भएको छ, पुरा भएको छ। उनले यसरी अगमबानी गरेका थिए, जहाँ बेथलेहमबाट इसरायलको शासक आउनेछ भनी प्रतिज्ञा गरेका थिए, अगमबानी गरेका थिए। यो अगमबानी गर्दाखेरि कि यो अगमबानीले दाउदलाई जनाइरहेको छैन, जब मिकाले यो अगमबानी गरे, किनभने यो अगमबानी गर्दा दाउद धेरै पहिला नै मरिसकेका थिए। त्यसकारण यसले आउनुहुने दाउदको घरानाबाट आउनुहुने अर्को इजरायलको शासक जो ख्रिस्टलाई नै यसले इङ्कित गर्दछ। त्यसकारण पहिले नै परमेश्वरले येशू ख्रिस्ट कहाँ जन्मिनुहुन्छ भन्ने कुरा पहिले नै प्रतिज्ञा गरिसक्नु भएको थियो, र उहाँले त्यो प्रतिज्ञा मात्रै गर्नु भएन तर यहाँ आएर उहाँले पुरा गर्नुभयो। तर अब यहाँ हामी देख्छौँ कि एक घटनामा पनि हामी परमेश्वर सार्वभौमिक परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। यहाँ परमेश्वरले आफ्नो योजना पुरा गर्नको निम्ति एकजना सम्राटको उर्दीलाई तथा नाउँ दर्ता गर्ने ती जनगणनालाई प्रयोग गर्नुभयो, किनकि योसेफ र मरियम कि बेथलेहम जाने उनीहरूको योजना यहाँ देखिँदैन, न त कैसर अगस्टसले नै परमेश्वरको पुत्र जो राजाहरूका राजा र प्रभुहरूका प्रभु जन्मिने समय आएको छ है भनेर थाहा पाएर उनले यो जनगणनाको निम्ति उर्दी नै गरेका थिए। उनले यो उर्दी त एउटा राजस्वको निम्ति मात्रै उनले यो उर्दी गरेका थिए, त्यसको निम्ति हरेक व्यक्तिले आफ्नो नाउँ दर्ता गर्नुपर्ने थियो। यो जनगणना यो नाउँ दर्ता कि राजस्वसँग जन्मिए यसको सम्बन्ध भएको कारण उनले यो उर्दी गरेको हामी देख्छौँ। र हामी यहाँ एकतिर देख्दैछौँ कि एउटा महान शासक रोमी साम्राज्यका शासक कैसर अगस्टसले उर्दी गरिरहेको छ भने यहाँ हामी अर्को एकजना फेरि राजा हामी देख्छौँ जो राजाहरूका राजा प्रभुहरूका प्रभुको यहाँ जन्म भएको हामी देख्दछौँ, जो चाहिँ एउटा गाईको गोठमा एउटा ढुङ्गमा जन्मिनु भएको हामी देख्छौँ। त्यसकारण हामी यहाँ देख्दछौँ कि कैसर अगस्टस परमेश्वरको प्रतिज्ञाबारे नै अन्जान थिए, उनलाई योजना थिएन, तर परमेश्वरले के गर्नुभयो कि ती मानिसको योजनालाई पनि आफ्नो योजना पुरा गर्नको निम्ति आफ्नो प्रतिज्ञा पुरा गर्नको निम्ति उहाँले प्रयोग गर्नुभयो। त्यसकारण हितोपदेश 21:1 यसरी भन्दछ कि राजाहरूको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानी चाहिँ जता मन लाग्यो उतै उफार उहाँले फर्काउनुहुन्छ। यहाँ देख्दै हुनुहुन्छ कि यहाँ कैसर अगस्टसको यो योजनाद्वारा परमेश्वरले आफ्नो पुत्र बेथलेहममा जन्मिने आफ्नो प्रतिज्ञालाई पुरा गर्दै हुनुहुन्छ, र यो कुनै पनि यो आकस्मिक रूपमा भएको घटना होइन, यो त परमेश्वरले आफ्नो योजना पुरा गर्नुको निम्ति प्रयोग गर्नुभएको छ। त्यसकारण प्रियहरू, येशू ख्रीष्ट वास्तवमै एक बालकको रूपमा यस संसारमा जन्मिनु भएको, उहाँ निश्चित ठाउँ समयमा उहाँ मानिस भई आउनुभयो, उहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। के तपाईँ यो बालकलाई यो ख्रीष्टलाई तपाईँ चिन्नुहुन्छ? के तपाईँले यो बालकलाई आफ्नो मुक्तिदाता र प्रभुको रूपमा विश्वास गर्नुभएको छ? उहाँ त्रिएक परमेश्वरको दोस्रो व्यक्ति भइकन भने यस संसारमा मुक्तिदाताको रूपमा जन्मिनु भयो, र उहाँ त्यो बेथलेहममा एक पुत्र मात्रै भएर जन्मिनु भएन, तर उहाँले एउटा उद्देश्य उहाँले एउटा मिसन लिएर यहाँ आउनुभएको थियो। अनि आज हामी वचनको दोस्रो बुँदा अनि उहाँको हामी कामलाई हेर्नेछौँ, उहाँ के उद्देश्य लिएर आउनुभयो भन्ने कुरालाई हामी हेर्नेछौँ कि येशू ख्रीष्ट वास्तवमा एक बालकको रूपमा निश्चित स्थान जुन बेथलेहममा जन्मिनु भयो, र यो परमेश्वरले आफ्नो योजना पुरा गर्नुभयो, र यो पुरा गर्दै गर्दाखेरि येशू ख्रीष्टको एउटा मिसन उहाँले लिएर आउनुभएको छ। र हामी यहाँ देख्दछौँ जब येशू ख्रीष्टको जन्म भयो त्यहाँ कसैले पनि थाहा गरेको छैन, येशू ख्रीष्ट जन्मिँदा हुँदाखेरि न पौवामा ठाउँ थियो, त्यहाँ भिड थिए, त्यहाँ राजाहरू थिए, तर पनि येशू ख्रीष्टको जन्मको बारे उनीहरूले यहाँ थाहा गरेको छैन। त्यसकारण अब परमेश्वरले कि यहाँ आफ्नो दूत पठाउनुहुन्छ। पद 8 हेर्नुहोस् न कि बेथलेहमको वरिपरि त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे, कि त्यो समयमा गोठालाहरूले त्यहाँ आफ्ना बगालको रखवाली गर्थे, विशेष राति उनीहरूले के गर्थे आफ्नो गोठालाहरूको आफ्नो बगालको गोठालाहरूले रखवाली गर्थे, किनकि अरू जङ्गली पशु पक्षीहरूबाट जोगाउनको निम्ति अथवा अरू चोरी सिकारीहरूबाट बचाउनको निम्ति उनीहरूले कि आफ्नो बगालको पालै पालो उनीहरूले के गर्थे यहाँको रखवाली गर्थे। त्यसै कारण कि एक सामान्य व्यक्ति गोठालाहरू एक नगण्य व्यक्तिहरू कहाँ परमेश्वरले आफ्नो दूत पठाउनु भयो. पत्नाउमा हेर्नुहोस् न, प्रभुका एकजना स्वर्गदूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्कियो अनि तिनीहरू साह्रै डराए. हामी अगाडि पनि देख्दैथ्यौँ कि परमेश्वरले जब जकरिया कहाँ आफ्नो दूत पठाउनु भयो र परमेश्वरले जब मरियम कहाँ पनि आफ्नो दूत पठाउनु भयो, हामी के देख्छौँ? जकरिया मरियम दुवैजना भयभीत भएका हामी देख्छौँ. हामी पुरानो करारमा हामी दानियलमा पनि हेर्छौँ भने परमेश्वरको दूतको उपस्थिति हुँदा के देख्छौँ? त्यहाँ मानिसहरू भयभीत भएको हामी देख्छौँ. तर यहाँ हामी के देख्छौँ? उनीहरू स्वर्गदूत मात्र देखा परेनन्, तर प्रभुको तेज तिनीहरूका वरिपरि चम्किएको हामी देख्छौँ. यसले के गरेको छ? उनीहरूमाथि भय उत्पन्न गरेको छ. उनीहरूमाथि भय उत्पन्न गरेको छ. तब उनीहरू डराएपछि स्वर्गदूतले उनीहरूलाई के भन्छन्? जुन कुरा जकरियालाई पनि भनेका थिए, जुन कुरा मरियमलाई पनि भन्नुभएको थियो. र यसरी स्वर्गदूतले भन्छन्, न डराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ. आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ. जब यो भन्दै गर्दाखेरि अघि हामी भर्खर यसैया नौलाई हामीले पढ्दै गरेको अगमबानी यहाँ पुरा भएको हामी पाउँदछौँ. यो यसु ख्रिस्टको यो जन्म यो कुनै आकस्मिक रूपमा भएको होइन. यो उहाँको जन्म र उहाँ के गर्न आउनुहुनेछ भन्ने कुरा पहिले नै तय गरिएको थियो. र विशेष यहाँ तपाईँले हेर्नुहुन्छ भने हामी यहाँ एकछिन फर्किनेछौँ उहाँको काममा र त्यसपछि के गरेको छ? जब यो कुरा बताए त्यसपछि त्यहाँ स्वर्गदूतहरूको दल आएर के गरे? परमेश्वरको महिमा गरे. जब उहाँको महिमा गरिसके तब उनीहरू स्वर्ग फर्के. त्यस पश्चात गोठालाहरू एकसाथ भेला भएर उनीहरूले कुरा गरेर उनीहरूले जे भनिएको थियो त्यो हेर्नको निम्ति उनीहरू आतुरीसँग गए र जे भनिएको थियो त्यो कुरा उनीहरूले देखे र त्यो कुरा बताए र उनीहरूले पनि के गरे? परमेश्वरको स्तुति गरेका छन्. कथा यति हो, यहाँ भएको घटना यति हो. तर अब हामी यहाँ हेरौँ न, विशेष स्वर्गदूतले गोठालाहरूलाई दिएको यो आनन्दको सन्देश के हो? उनले यसरी भन्दछन्, न डराओ. यहाँ हामीलाई कि यसु ख्रिस्ट किन आउनुभयो, उहाँको मिसन, उहाँको मिसनको बारे, उहाँको कामको बारेमा पनि हामीले बताएको छ कि हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ. ओके, एउटा आनन्दको खबर के छ? कि येशु ख्रिस्ट एक बालकको जन्म भएको छ. जुन पद 11 हामी देख्छौँ, दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ. येशु ख्रिस्ट मुक्तिदाता हुनुहुन्छ, उहाँले मुक्ति दिनको निम्ति आउनुभएको हो. उहाँको मुख्य उद्देश्य के हो? उद्धार गर्नलाई उहाँ आउनुभएको हो, जो ख्रिस्ट प्रभु हुनुहुन्छ. हामी यहाँ थोरै कुरा गर्नेछौँ यहाँ कि आउनुहुने ख्रिस्ट प्रभु. हामीले हेर्दै गर्दा ख्रिस्ट बालकको नाउँ होइन, बालकको नाउँ के हो? येशु हो. जब तपाईँ र मैले पद 21 हेर्छौँ भने हामी यो पाउँदछौँ र अगाडि नै स्वर्गदूतले के नाउँ राख्नेछौँ भनेर पनि भनिसकेका थिए. तर यो उहाँको के हो कि ख्रिस्ट भनेको उहाँको ओहदा हो, उहाँ एक अभिषिक्त जन हो भन्ने अर्थ राख्छ. ख्रिस्ट अभिषिक्त जन हुनुहुन्छ, उहाँ मुक्तिदाताको निम्ति उद्धार ल्याउनको निम्ति उहाँ एक अभिषिक्त जन हुनुहुन्छ. र अघि पढेको खण्डबाट हामी देख्दैछौँ कि उहाँ कि इजरायलमा शासन गर्नुहुने अन्तिम राजाको रूपमा उहाँ अभिषिक्त हुनुहुन्छ. त्यो अभिषिक्त जन हुनुहुन्छ भनेर यहाँ हेर्नुहुन्छ. यो उहाँको त्यो अभिषिक्त जन यहाँ प्रकट गरिएको छ. ख्रिस्ट उहाँको नाम होइन, यसको अर्थ उहाँ अभिषिक्त जन भन्ने हुन्छ. त्यस कारण प्रियहरू, येशु ख्रिस्ट अभिषिक्त जन हुनुहुन्छ जसले अनन्तसम्म राज्य गर्नुहुन्छ. हामीले हेर्दै थियौँ कि अगाडि दाउदले केवल 40 वर्ष मात्रै राज्य गरे र मिका अगमवक्ताद्वारा परमेश्वरले के गर्नुभएको थियो, इजरायलमा शासन गर्नुहुने दाउदको वंशबाट हुनुहुनेछ. अघि हामीले पढेको खण्डमा पनि हामी देख्दैछौँ कि उहाँ अनन्तका शासक हुन्छ जो शान्ति दाता हुनुहुन्छ. तर उहाँको यो जन्म नै किन हाम्रो निम्ति सबै मानिसहरूको निम्ति यो बडो आनन्दको सुसमाचार बन्यो, किन त्यसको निम्ति हामीले यो सुसमाचार एउटा असल समाचार बन्नको निम्ति त्यहाँ जहिले पनि के हुनुपर्छ, एउटा खराब समाचार हुनुपर्छ. अनि तपाईँ हामीले सुनिरहेको एउटा उदाहरण कि हामीलाई कोरोना भाइरसको भ्याक्सिन बनेको हाम्रो निम्ति शुभ समाचार, असल समाचार बन्नको निम्ति पहिले त्यहाँ कोभिड हुनु पऱ्यो होइन. कोभिड भइरहेको छ तर अब त्यहाँ कुनै समाधान थिएन. तर अब त्यहाँ जब भ्याक्सिन बन्यो त्यो हाम्रो निम्ति के भयो, असल समाचार भयो. अनि खराब समाचार के हो, त्यहाँ कोभिड छ. त्यस्तै यहाँ मानिसहरूको निम्ति, सबै मानिसहरूको निम्ति किन येशु ख्रिस्ट एक बालक, बेथलेहेममा जन्मिनु भएको बालक हाम्रो निम्ति, सबै मानिसहरूको निम्ति यो बडो आनन्दको सुसमाचार बन्यो त. यो बडो आनन्दको सुसमाचार बन्नको निम्ति त्यहाँ एउटा खराब समाचार छ जुन तपाईँ र मैले थाहा गर्नुपर्नेछ कि त्यो खराब समाचार भनेको हरेक मानिसले पवित्र परमेश्वरको विरुद्धमा पाप गरेका छन्. जब हामी उत्पत्तिमा हेर्छौँ भने हाम्रा सुरुका मानिसले नै के गरेका छन्, परमेश्वरको विरुद्धमा पाप गरेका छन्. र जब हामी रोमीमा हेर्छौँ भने रोमीले हामीलाई भन्दछ कि त्यहाँ धर्मी कोही छैन, एकजना पनि छैन, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्. सबैले एकजना पनि छैन, उनै पवित्र परमेश्वरको विरुद्धमा सबैले पाप गरेका छन्, उहाँको शासनमुनि रहन चुकेका छन्, एकजना बाहेक सबै. त्यहाँ एकजना सिद्ध व्यक्तिको आवश्यकता थियो जुन पापबाट हामीलाई उद्धार गर्न, मिलाप गराउन, त्यो पापको क्षमाको निम्ति बलि हुनको निम्ति एकजना व्यक्तिको आवश्यकता थियो. त्यसकारण त्यो उद्धार र मिलापको निम्ति ख्रिस्ट आउनुभयो. त्यसको निम्ति उहाँ अभिषिक्त जन उहाँ आउनुभयो. किनकि मानिसले गरेको त्यो पाप, कुनै पनि पशु पक्षी र साँडेको बलिदानले परमेश्वरसँग मिलाप गर्न सक्दैन थियो. किनकि मानिसले पवित्र परमेश्वर आफ्नो सृष्टिकर्ताको विरुद्धमा पाप गरेको, त्यसकारण उद्धार मुक्ति पाउनको निम्ति एक सिद्ध व्यक्तिको आवश्यकता थियो. उहाँ बिना हरेक मानिस न्यायमुनि, उहाँको दण्डमुनि थियो. त्यसकारण येशु ख्रिस्ट आफ्नो उद्देश्य, एउटा मिसन लिएर आउनुभयो जुन चाहिँ आफ्ना मानिसहरूलाई उद्धार गर्नु हो. त्यसो उहाँले कसरी उद्धार गर्नुभयो त, उहाँ जन्मिनु भयो कि जन्मिने बित्तिकै उहाँले उद्धार गर्नुभयो त, होइन. येशु ख्रिस्ट जन्मिनु भयो, उहाँले सिद्ध जीवन जिउनुभयो र उहाँ क्रुसमा मरेर, क्रुसमा बलि भएर उहाँले के गर्नुभयो, हामीलाई उद्धार मुक्ति दिनुभयो. हामीले पाउने, मानिसले पाउने सबै दण्ड उहाँले लिनुभयो. उहाँ क्रुसमा मारिनुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा जीवित भइ उठ्नुभयो र उहाँ स्वर्ग रोहन हुनुभयो र पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ. अनि अब उहाँ माथिको विश्वासद्वारा ख्रिस्टले मात्रै हाम्रो सबै पापबाट हामीलाई क्षमा दिन सक्नुहुन्छ र परमेश्वरको त्यो न्यायबाट हामीलाई बचाउन सक्नुहुन्छ. ख्रिस्ट बाहेक त्यहाँ अरू कुनै पनि उपाय छैन प्रियहरू. कुनै उपाय छैन। त्यसकारण ख्रिस्ट आफ्ना मानिसहरूलाई उद्धार दिनको निम्ति आउनुभयो। यही पाप र परमेश्वरको त्यो अनन्त न्यायबाट बचाउनलाई ख्रिस्ट एक मानव भई यस संसारमा आउनुभयो। त्यसकारण म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ अझै पनि यो पवित्र परमेश्वरसँगको विद्रोहमा हुनुहुन्छ, तपाईँ आफ्नो पापमा हुनुहुन्छ, तपाईँ परमेश्वरको न्यायमुनि हुनुहुन्छ। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँले उद्धार पाउनुभएको छ, र यो उद्धार मुक्ति तपाईँ योग्य हुनुभएर होइन, तर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारण, ख्रिस्ट पठाउनुभएको कारण, र ख्रिस्टले गर्नुभएको त्यो सिद्ध कार्यको कारण तपाईँ र मैले उद्धार पाएका छौँ। तपाईँ र मैले पाएको उद्धार ख्रिस्टको देन हो। हाम्रो उद्धारमा तपाईँ र मैले केही पनि योगदान गरेका छैनौँ। हामीले हाम्रो पाप बाहेक हामीले केही पनि हाम्रो उद्धारमा योगदान गरेका छैनौँ। हाम्रो उद्धार मुक्तिमा सबै कुरा ख्रिस्टले पुरा गर्नुभएको छ, सबै कुरा उहाँले पुरा गर्नुभएको छ। त्यसकारण प्रियहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ, तपाईँ अझै पनि पापको बोझमा हुनुहुन्छ, पापसँग सङ्घर्ष गरिराख्नु भएको छ, र यदि सैतानले तपाईँलाई अब त मलाई ख्रिस्टले क्षमा पनि दिन सक्नुहुन्न भने ती झुटाहरू तपाईँका कान मनस्पटलहरूमा ल्याइरहेका छन् भने ती कुराहरूलाई नसुन्नुहोस्। यहाँ आउनुभएका यीशु ख्रिस्टलाई हेर्नुहोस्, जो सिद्ध परमेश्वरका पुत्रलाई हेर्नुहोस्। उहाँ एक बालक भएर आउनुभयो, जो आजभन्दा 2000 वर्ष उहाँ क्रुसमा मर्नुभयो। उहाँले हाम्रो उद्धारको निम्ति त्यो सिद्ध रगत बगाउनुभयो, र हाम्रा सबै पाप क्षमा गर्न अझै पनि उहाँको रगत सक्षम छ, अझै पनि त्यो रगत आलो छ। त्यो क्रुसमा उहाँले बगाउनु भएको रगत त्यो अहिले पनि त्यो सुकिएको छैन, कि हाम्रो पापलाई क्षमा गर्न नसक्ने, धुन नसक्ने गरी त्यो सुकेको छैन। प्रियहरू, ख्रिस्टको त्यो रगत अझै पनि आलो छ, अहिले पनि अझै पनि उद्धार मुक्तिको निम्ति, परमेश्वरसँग मिलाप गराउनको निम्ति ख्रिस्टले बगाउनु भएको रगत पर्याप्त छ, ख्रिस्टले गर्नुभएको काम पर्याप्त छ। त्यसकारण हामीले उद्धार मुक्ति केवल ख्रिस्टद्वारा मात्रै पाउनेछौँ प्रियहरू, र ख्रिस्ट हाम्रो उद्धारक मात्रै हुनुहुन्न, अब उहाँ प्रभु पनि हुनुहुन्छ, उहाँ हाम्रो मालिक पनि हुनुहुन्छ। अब हामीले उद्धार पाएका छौँ, ख्रिस्टद्वारा उद्धार पाएका छौँ भने ख्रिस्ट नै हाम्रो मालिक पनि हुनुहुन्छ। सबै के तपाईँ म ख्रिस्टियन हो भन्नुहुन्छ, ख्रिस्टद्वारा उद्धार पाएको छु भन्नुहुन्छ भने तपाईँको जीवनको मालिक चाहिँ कसले बनाउनु भएको छ? के तपाईँको जीवनको मालिक प्रभु ख्रिस्ट नै हुनुहुन्छ? के तपाईँको जीवनमा उहाँले नै शासन गर्नुहुन्छ? प्रियहरू, मैले सुरुमा भन्दै थिएँ कि राजाहरूका राजा र प्रभुहरूका प्रभु, जो त्रिएक परमेश्वरको दोस्रो व्यक्ति, जुन पहिलोपटक जब एक बालकको रूपमा एक मानिस भए आउनुहुँदा उहाँ एक नम्र असहाय र दीन भएर यस संसारमा आउनुभयो, जो गोठमा जन्मिनुभयो, उहाँ त्यो डुँडमा पसरिनुभयो। जब उहाँ पहिलोचोटि आउनुभयो कि उहाँको निम्ति कुनै तुरही बजेनन्, मानिसहरूको भिडले उहाँको बारेमा कुरा गरेनन्, उहाँको बारेमा त्यहाँ सेवा सत्कारहरू थिएन, कि उहाँ एक सेवा दिने र धेरैको छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिने एउटा राजाको रूपमा उहाँ आउनुभयो, एक बलि भएर आउनुभयो, र उहाँले त्यो पुरा पनि गर्नुभयो, जुन कल्वरी क्रुसमा पुरा गर्नुभयो, र उहाँ स्वर्ग रोहन हुनुभएको छ। तर याद गर्नुहोस् कि उहाँ फेरि एक दिन आउनुहुनेछ, उहाँ एक दिन फेरि आउनुहुनेछ। तर उहाँ फेरि अहिले हामीले हेर्दै गरेको खण्डमा जस्तै उहाँ उद्धार मुक्तिको निम्ति होइन, उद्धार मुक्तिको निम्ति आफ्नो रगत बगाउनलाई उहाँ दोस्रो पटक आउनुहुन्न, तर उहाँ दोस्रो पटक उहाँ न्याय गर्न आउनुहुनेछ, उहाँ न्याय गर्न आउनुहुनेछ, उहाँ सेवा गर्नलाई होइन तर उहाँ न्याय गर्न आउनुहुनेछ। अब उहाँ एक असहाय बालकको रूपमा उहाँ आउनुहुनेछ होइन, तर उहाँ एक शक्तिशाली राजाको रूपमा आउनुहुनेछ, उहाँ कुनै गुप्त रूपमा आउनुहुनेछ होइन, तर उहाँ प्रभु स्वयं उहाँ एक गर्जनसहित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैको स्वरमा उहाँ स्वर्गबाट आउनुहुनेछ र उहाँको आगमनको बारेमा कुनै स्वर्गदूतले बताउने छैनन्। कि हामी यहाँ देख्दैछौँ कि पहिलो आगमनमा स्वर्गदूतले मानिसहरूले बताएका थिए, तर अब जब उहाँ दोस्रो पटक आउनुहुन्छ उहाँको आगमनको बारेमा अब स्वर्गदूतले उहाँ आउनुभएको छ र आउनुभएको छ भनेर भन्नेवाला छैनन्, कसैले अरूलाई भन्ने छैनन्, सबैले एकैचोटि उहाँ आउनुहुँदा उहाँ गर्जनको साथ आउनुहुनेछ, सबैले पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिण सारा संसारले उहाँको आगमनलाई एकैचोटि देखिनेछ। र जब उहाँ आउनुहुन्छ उहाँले रगत बगाउनुहुने छैन, तर पहिलो जब उहाँ आउनुभयो उहाँ रगत बगाउनुलाई आउनुभयो र जो जतिले उहाँमाथि भरोसा गरे कि जब उहाँ दोस्रोचोटि आउनुहुन्छ उहाँले उनीहरूलाई आफ्नो साथमा राख्नुहुनेछ र उद्धार गरिएकाहरू हजारौँ हजार वर्षसम्म हामी उहाँको अङ्गालोमा हुनेछौँ। तर प्रियहरू याद गर्नुहोस्, यदि तपाईँ उहाँमा हुनुहुन्न भने यो आगमनसँगै तपाईँ अनन्तको निम्ति अग्नि दण्डमा फालिनुहुनेछ र कहिले तपाईँले त्यहाँ दोस्रो मौका पाउनुहुने छैन। उहाँ न्याय गर्न आउनुहुनेछ। त्यस कारण म तपाईँलाई भन्न चाहन्छु, यदि आज पनि तपाईँले यस बालक यीशु ख्रीष्टमा विश्वास गर्नुभएको छैन भने आज विश्वास गर्नुहोस्, किनकि उहाँ चाँडै आउनुहुनेछ, उहाँ चाँडै आउनुहुनेछ उद्धारको निम्ति होइन, उहाँ न्याय गर्न आउनुहुनेछ। हाम्रो उद्धार उहाँबाट मात्रै हुनेछ र हामी उद्धार पाएकाहरू कि उहाँ हाम्रो उद्धारक मात्रै हुनुहुन्न, उहाँ हाम्रो प्रभु, उहाँ मालिक पनि हुनुहुन्छ र उहाँ नआइन्जेलसम्म हामी निरन्तर हाम्रो आँखा उहाँमा नै लगाइराखौँ, उहाँ नै हाम्रो आँखा उठाएर हाम्रो विश्वासलाई हामी थामिराखौँ। आउनुहोस् प्रार्थना गर्छौँ।